यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म टीकाराम सुनार। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वासको मतको प्रस्तावमा छलफल जारी। विश्वासको मतको प्रस्ताव राख्नुहुँदै सबै राजनीतिक दलबीच वृहत सहकार्य र संवादको जरूरी रहेको प्रधानमन्त्री देउवाको भनाई। प्रधानमन्त्री देउवाको विश्वासको मतको पक्षमा मतदान गर्न सबै राजनीतिक दललाई नेपाली कांग्रेस संसदीय दलको आह्वान। प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने नेकपा एमाले स्थायी कमिटिको निर्णय। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मन्त्री परिषदको सिफारिशमा संवैधानिक परिषद काम कर्तव्य अधिकार कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश 2078 खारेज। र भारतको मुम्बईमा भारी वर्षापछिको बाढ़ी र पहिरोमा परि कम्तीमा 20 जनाको मृत्यु। प्रतिनिधि सभाको बैठकमा अहिले प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वासको मत सम्बन्धी प्रस्तावमा छलफल भइरहेको छ। विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्नुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको संरक्षण, सुदृढीकरण तथा राजनैतिक स्थिरताका लागि राजनैतिक दलहरूबीच सहकार्यको आवश्यकता रहेको बताउनुभयो। प्रधानमन्त्री देउवाले कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथाम गर्ने तथा सबै नागरिकलाई कोरोना विरूद्धको खोप उपलब्ध गराउने काम सरकारको पहिलो प्राथमिकतामा रहने बताउनुभयो। प्रधानमन्त्री देउवाले गरीबी, बेरोजगारी, अशिक्षा जस्ता देशका साझा समस्या समाधानका लागि सम्पूर्ण राजनैतिक दलको सहयोग र समर्थन प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो।
हामी यहाँ उपस्थित सबै राजनैतिक दलहरूको प्रतिनिधित्वबाट नेपालको संविधान निर्माण भएको छ, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ, यसको संरचना सुदृढीकरण गर्न हामी सबैको प्रयासबाट मात्रै सम्भव छ। बहुदलीय व्यवस्थामा फरक फरक राजनीतिक विचार हुने, तिनीहरू बीचमा प्रतिस्पर्धा हुने, स्वस्थ आलोचना प्रत्यालोचना हुने विषयहरू स्वाभाविक राम्रा कुरा हुन्, ती आवश्यक पनि छन्। तथापि हाम्रो केही साझा चुनौती उद्देश्य र गन्तव्य छन्, जसको लागि हामीले सहकार्य सहायता गर्नुपर्दछ। कोविड-19 हाम्रो लोकतन्त्रको चुनौती हो। गरिबी, बेरोजगारी, अशिक्षा जस्ता तमाम साझा समस्या छन्। नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान हाम्रा साझा विषय हुन्। नेपालको संविधानको संरक्षण, त्यसको असल कार्यान्वयन हाम्रो साझा गन्तव्य हो। संघीय लोकतान्त्रिक गणतन्त्र शासक गणतन्त्रात्मक शासन व्यवस्थाको साध्यबाट दिगो शान्ति पूरा गर्न हामी सबैको साझा उद्देश्य हो। यसका लागि हाम्रो बीचमा सहकार्य सहायता आवश्यक छ।
प्रधानमन्त्री देउवाले केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले शुरू गरेका राम्रा कामहरूले निरन्तरता पाउने तथा कमी कमजोरीहरू सुधार गर्ने प्रतिबद्धता जनाउनुहुँदै विश्वासको मत दिन राजनैतिक दल तथा सांसदहरूलाई आग्रह समेत गर्नुभयो। विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफलमा भाग लिनुहुँदै नेकपा एमालेका सांसद प्रदीप गेवालीले सरकार गठनको प्रक्रिया नै अस्वाभाविक तथा अप्राकृतिक भएको हुनाले एमाले विश्वासको मत दिन नसक्ने बताउनुभयो। नेपाली कांग्रेस संसदीय दलले प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राख्नुहुने विश्वासको मत सम्बन्धी प्रस्तावका पक्षमा मतदान गर्न सबै राजनैतिक दल एवं सांसदलाई आह्वान गरेको छ। नयाँ बानेश्वरस्थित संसद भवनमा आज बसेको बैठकले विश्वासको मतका पक्षमा मतदान गर्न आफ्ना सबै सांसदहरूलाई निर्देशन जारी गरेको दलका सचेतक पुष्पा भूषालले संचारकर्मीहरूलाई जानकारी दिनुभयो। दलको बैठकमा प्रधानमन्त्री देउवाले सबै नेपाली नागरिकलाई कोरोना विरूद्धको खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। बैठकले सर्वोच्च अदालतको फैसला पालना गर्दै मार्ग प्रशस्त गरिदिनु भएकोमा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएको छ। दलको बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले संविधानको धारा 76 उपधारा 5 अनुसार प्रधानमन्त्री देउवाको पक्षमा विश्वासको मत दिई लोकतन्त्र र संविधानको रक्षा गर्न सबै दलहरूलाई आग्रह गर्नुभयो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ। सिंहदरबारमा आज बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो। सांसद मातृका यादवले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको जानकारी दिनुभयो। उहाँका अनुसार बैठकमा पार्टी अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले मुलुकको पछिल्लो राजनैतिक अवस्थाका बारेमा जानकारी गराउँदै प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताउनु भएको थियो। यसैगरी जनता समाजवादी पार्टी जसपाले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ। ललितपुरको बालकुमारी स्थित पार्टी कार्यालयमा जसपा यादव भट्टराई पक्षको संसदीय दलको आज बसेको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको सांसद प्रदीप यादवले जानकारी दिनुभयो। नेकपा एमाले स्थायी कमिटिले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको छ। ललितपुर स्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवन च्यासलमा आज बसेको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने निर्णय गरेको हो। बैठकपछि प्रवक्ता प्रदीप गेवालीले प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने र मत दिने सांसद एमालेमा नरहने जानकारी दिनुभयो। बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष र उपाध्यक्ष वामदेव गौतम सहितका नेताहरू अनुपस्थित हुनुहुन्थ्यो। यसअघि शुक्रबार स्थायी कमिटि र संसदीय दलको बैठक पनि नेपाल पक्षका नेताहरू उपस्थित हुनुभएको थिएन। नेता नेपाल पक्षले सहमति बिना बैठक बोलाएको भन्दै सहभागी नहुने अडान राख्दै आएको छ। यसैबीच नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन पार्टीका सांसदहरूलाई आह्वान गर्नुभएको छ। स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्लीमा रहनुभएका नेता खनालले आज एक विज्ञप्ति जारी गर्नुहुँदै प्रतिनिधि सभा विघटन भएको स्थितिमा संसद जोगाउन आफूहरू समेतको सहभागितामा सर्वोच्च अदालतमा रिट निवेदन दिएकामा गत असार 28 गते पुनस्थापना हुने फैसला भएकाले प्रतिनिधि सभालाई जोगाउन लाग्नुपर्ने जनाउनु भएको हो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सरकारलाई प्रतिनिधि सभाको बाँकी कार्यकाल सञ्चालन हुन दिनुपर्ने अन्यथा मुलुकको स्थिति संकटग्रस्त हुने विज्ञप्तिमा जनाइएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आजदेखि शुरू भएको छ। प्रतिनिधि सभाको आजको पहिलो बैठकमा विभिन्न विधेयकहरू प्रस्तुत भएका छन्। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले शपथ सम्बन्धी अध्यादेश 2078, रेलवे अध्यादेश 2078, औषधि तेस्रो संशोधन अध्यादेश 2078, कोविड 19 संकट व्यवस्थापन अध्यादेश 2078 र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन अध्यादेश 2078 सदन समक्ष प्रस्तुत गर्नुभयो। यसैगरी कानून न्याय तथा संसदीय मामिला मन्त्री कार्कीले बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन अध्यादेश 2077 यौन हिंसा विरूद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश 2078 र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश 2078 सदन समक्ष प्रस्तुत गर्नुभयो। बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश 2078, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश 2078, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश 2078 र नेपाल नागरिकता पहिलो संशोधन अध्यादेश 2078 सदन समक्ष प्रस्तुत गर्नुभयो। बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश 2078, विनियोजन अध्यादेश 2078 र राष्ट्र ऋण उठाउने अध्यादेश 2078 सदन समक्ष प्रस्तुत गर्नुभयो। राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश 2078 खारेज गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको यही साउन 2 गतेको निर्णय एवं सिफारिश बमोजिम नेपालको संविधानको धारा 114 उपधारा 2 खण्ड ख बमोजिम राष्ट्रपति भण्डारीले अध्यादेश खारेज गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ। प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना विरूद्धको खोप खरिद प्रक्रियालाई चुस्त रूपमा अगाडि बढ़ाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज स्वास्थ्य मन्त्रालयका सचिव मन्त्रालयका विशिष्ट विज्ञ स्वास्थ्य सेवा विभागका महानिर्देशक खोप महाशाखा प्रमुख लगायतलाई बोलाएर प्रधानमन्त्री देउवालले कोरोना विरूद्धको खोप केन्द्रहरू बढ़ाएर सहज रूपमा खोप लगाउने व्यवस्था मिलाउन निर्देशन दिनुभयो। प्रधानमन्त्री देउवालले कोरोनाको तेस्रो लहरको पूर्व तयारीका लागि सीमा नाकाहरूमा होल्डिङ सेन्टर बनाउन कोरोना परीक्षणको दायरा बढ़ाउन अस्पतालमा अक्सिजन बेड र आईसीयूको प्रबन्ध गर्न पनि सम्बन्धित निकायहरूलाई निर्देशन दिनुभएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिनुभएको छ। अछाम निर्वाचन क्षेत्र नम्बर एकबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित उपाध्यक्ष रावलले अनैतिक राजनैतिक खेलमा सहभागी नहुने जनाउँदै सांसद पदबाट राजीनामा दिएको जानकारी दिनुभएको छ। उहाँले आजै राजीनामा पत्र सभामुख अग्निप्रसाद सापकोटालाई बुझाउनु भएको छ। नेपालमा आज थप 1223 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार 6628 नमूनाको पीसीआर परीक्षण गर्दा 1223 र 3000 नमूनाको एन्टीजेन परीक्षण गर्दा 578 जना सहित 1801 जनामा कोरोना संक्रमण पुष्टि भएको हो। पछिल्लो 24 घण्टामा 1667 जना कोरोना संक्रमण मुक्त भएसँगै हालसम्म 6,32,074 कोरोना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ। संक्रमणका कारण आज थप 23 जनाको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या 9,550 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन सन्देश।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 मेगाहर्ज र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
सुन्नुहोस्, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य ज्येष्ठ नागरिक, एकल महिला, अशक्त, अपाङ्ग, लोपोन्मुख जाति र 5 वर्ष मुनिका बाल बालिकाहरूले आफ्नो स्थायी बसोबास रहेको वडामा गई आवेदन दियो। भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको श्रावणदेखि कार्तिक मसान्तसम्म वडा कार्यालयमा आफ्नो नाम नवीकरण गराऊ।
लौ न, मेरो बाको नवीकरण गर्ने छुट्यो नि।
नवीकरण गर्न छुटेका लाभग्राहीहरूको नाम प्रणालीबाट हट्दछ। छुटेका नागरिकले वडा कार्यालयमा गएर पुनः आवेदन दिनुपर्नेछ र नयाँ दर्ता भएको अर्को महिनाबाट मात्र सम्बन्धित ब्याङ्क खातामा रकम जम्मा हुनेछ।
मेरो त ब्याङ्कमा खाता पनि छैन, भत्ता नगदमै आउँछ होइन?
भत्ता लिनेहरूका लागि स्थानीय तहले तोकेको ब्याङ्कले नै निशुल्क खाता खोल्नेछ। अब भत्ता नगदमा लिन पाइँदैन।
अनि ब्याङ्कमा पैसा लिन जाँदा के चाहिन्छ नि?
लाभग्राहीले आफ्नो परिचय खुल्ने सरकारी कागज पत्र लिएर ब्याङ्कमा जानु पर्नेछ। आर्थिक वर्षमा कम्तीमा पनि एकपल्ट ब्याङ्कसँग कारोबार गरेको हुनुपर्नेछ।
सबै स्थानीय तहहरूले सामाजिक सुरक्षा भत्ता ब्याङ्कबाट भुक्तानी गरौं र गराउ।
नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग।
अब बाँकी समाचार। लुम्बिनी र गण्डकी प्रदेश जोड्ने सिद्धार्थ राजमार्ग अन्तर्गतको पाल्पा बुटवल सड़क खण्ड जीर्ण बन्दै गएपछि दुर्घटनाको जोखिम बढ़दै गएको छ। सिद्धार्थ राजमार्ग तराईबाट पहाड़ जोड्ने छोटो दूरीको राजमार्ग भए पनि समयमा मरमत नहुँदा वर्षौंदेखि यात्रु र चालकले शास्ति भोग्दै आएका छन्। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
हिउँद वर्खा जुनसुकै बेला पनि यस खण्डको सिद्धबाबा क्षेत्रमा झर्ने पहिरोका कारण यात्रु र चालकले शास्ति खेप्नु परेको छ। यात्रु प्रकाश पोखरेल:
बहुत जोखिमपूर्ण छ, कहिलेकाहीँ त ढुङ्गाहरू खसेर एकदमै नजिकबाट पनि ढुङ्गा खसिरहेको छ। बाटो छिटोमा छिटो कसरी हुन्छ, सरकारले बनाइदियोस् भन्ने हामी चाहन्छौ।
सड़क अवरुद्ध हुँदा मालवाहक, निजी तथा अत्यावश्यक एवं बिरामी बोकेका सवारी साधन पटक पटक बीच बाटोमै रोकिनु परेको छ। वर्षा शुरू भएदेखि नै बुटवल पाल्पा सड़क खण्डमा निरन्तर पहिरो गएपछि पटक पटक गरी करिब एक साता सड़क ठप्प जस्तै बन्यो। सवारी चालक दीपक राणा:
जहिले हिँड्दा पनि त्रसित भएर यात्रा गर्नुपर्ने अवस्था छ। हामी बच्चै हुँदादेखि जो यो बन्छ भन्ने छ, तर यो कहिले पनि बन्न सकेको अवस्था चाहिँ छैन।
यो वर्ष कोरोना महामारीका कारण निषेधाज्ञा भएकाले सार्वजनिक सवारी साधन कम चले पनि दुर्घटना नघट्नुको मुख्य कारण सड़कै भएको बताउनुहुन्छ जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वाती:
गत आर्थिक वर्षमा कुल 18 दुर्घटना भएको, यसबाट चाहिँ 5 मानिसहरूले मृत्युवरण गर्नुभयो र 34 व्यक्तिहरू जिल्ला प्रहरीकारको रेकर्डमा देखिएको छ। विशेष गरी सड़क दुर्घटना हुने मुख्य कारणमा चाहिँ यो सड़क खण्ड साँग्रो रहेको र सँगसँगै जीर्ण भएको कारणले गर्दाखेरि सड़क दुर्घटनाहरू अत्यधिक मात्रामा भएको हामी पाउँदछौँ।
विगत 15 वर्षको तथ्याङ्क हेर्दा तानसेन बुटोल खण्डको 38 किलोमिटर सड़कको सिद्धबाबा क्षेत्रमा 300 भन्दा बढीको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ। पहिरोका कारण अत्याधिक दुर्घटना बढेपछि सिद्धबाबा क्षेत्रको सड़कको विकल्प खोज्न लुम्बिनी प्रदेश सरकारले पहल थालेको बताउनुहुन्छ। प्रदेश सांसद वीरबहादुर राणा।
हरेक चाहिँ यात्रुहरू चाहिँ निर्धक्कसँग यात्रा गर्ने सक्ने एउटा चाहिँ वातावरण बनाउने भनेर त्यसका वैकल्पिक उपायहरू चाहिँ हामी खोजेका चाहिँ छौं।
संघीय सरकारले सिद्धबाबा पहिरोलाई मध्यनजर गरी सुरुङ मार्ग निर्माण गर्ने योजना बनाएको छ। योजना अनुसार काम सुरु हुने दावी गर्नुहुन्छ पूर्व मन्त्री तथा संघीय सांसद सोम प्रसाद पाण्डे।
सुरुङ मार्गमै जान पर्छ, हामी चाहिँ सुरुङ मार्ग निम्ति प्रयत्न गरेका छौँ। राज्य लगानी गर्छ तर तत्काल काम सुरु गर्नुहोस् भनेर हामीले चाहिँ डिटेल प्रोजेक्ट रिपोर्ट बनाउनको निम्ति उहाँहरूलाई भनेका छौँ।
2028 सालमा भारतीय इन्जिनियरको डिजाइनमा बनेको 180 किलोमिटर सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा सिद्धबाबा क्षेत्र अत्याधिक जोखिमपूर्ण क्षेत्र हो, तर सिद्धबाबा क्षेत्रको पहिरोलाई मध्यनजर गरी सुरुङ मार्ग निर्माण कार्यको प्रक्रिया सुरु हुँदा भने यस क्षेत्रका नागरिकहरूमा केही आशा पलाएको छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
नेपाली सेना संयुक्त राष्ट्र संघको शान्ति स्थापनार्थ मिशनहरूमा योगदान गर्ने मध्ये दोस्रो स्थानमा पुगेको छ। संयुक्त राष्ट्र संघको 12 शान्ति स्थापनार्थ मिशनहरूमा सहभागी भई योगदान गरिरहेको नेपाली सेना तेस्रो स्थानबाट अहिले दोस्रो स्थानमा पुगेको नेपाली सेनाले जनाएको छ। राष्ट्र संघले विभिन्न मिशनमा फौजको संख्या घटाइरहेका बेला नेपालको राम्रो कार्यक्षमताले गर्दा थप संख्या माग भइरहेको र दोस्रो स्थानमा पुगेको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले जानकारी दिनुभयो। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस गुल्मीका नेता एवं गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष 84 वर्षीय अशोक कुमार थापाको निधनप्रति पार्टीले दुःख व्यक्त गर्नुभएको जनाउनु भएको छ। सभापति देउवाले आज शोक वक्तव्य मार्फत स्वर्गीय थापाले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको स्मरण गर्नुहुँदै श्रद्धांजलि व्यक्त गर्नुभएको हो। विगत केही समयदेखि फोक्सो सम्बन्धी रोगबाट पीड़ित थापाको असार 30 गते ललितपुरमा उपचारका क्रममा निधन भएको थियो। मुस्ताङको घर पझोङ गाउँपालिका 5 स्थित ठिनी खोला तर्ने क्रममा आज पुल भाँचिएर ट्रक खस्दा 2 जनाको मृत्यु भएको छ भने 4 जना घाइते भएका छन्। दुर्घटनामा परि ट्रकमा सवार रामेछाप गोकुल गंगा गाउँपालिका 1 बस्ने 38 वर्षीय चित्रबहादुर श्रेष्ठ र अर्का 1 जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। अब केही अन्तर्राष्ट्रिय समाचार। भारतको मुम्बई शहरमा भारी वर्षा पछिको बाढ़ी र पहिरोका कारण 20 जनाको मृत्यु भएको छ। हिजो रातभरको पानीले एउटा घरको पर्खाल भत्किँदा 17 जनाको र पहिरोले झुपडी पुरिँदा 3 जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्नुहुँदै पीड़ितहरूलाई राहत दिने घोषणा गर्नुभएको छ। अफ्रिकी राष्ट्र केन्यामा पेट्रोल ट्याङ्कर विस्फोट हुँदा कम्तीमा 13 जनाको मृत्यु भएको छ। विपरीत दिशाबाट आएको गाड़ीलाई साइड दिने क्रममा पेट्रोल ट्याङ्कर सड़कमा पल्टिएपछि विस्फोट भएको थियो। पेट्रोल ट्याङ्कर पल्टिएपछि पेट्रोल लिन छाड मछाड गरेका भीड़बीच ट्याङ्कर विस्फोट भएको थियो। जर्मनी र बेल्जियमका लागि प्रभावित क्षेत्रहरूमा व्यापक रूपमा सफाई अभियान थालिएको छ। बाढ़ीको पानी घट्न थालेपछि बाढ़ीले थुपारेका फोहोरहरू सफा गर्न लागि हो। बाढ़ीमा परि पश्चिम युरोपमा 180 भन्दा बढ़ी मानिसको मृत्यु हुनका साथै कैयौं अझै हराइरहेका छन्। अब आर्थिक समाचार।
नयाँ आर्थिक वर्ष 2078-79 पहिलो कारोबार दिन नेपाली शेयर बजारको नेप्से परिसूचक करिब 100 अङ्कले वृद्धि भएको छ। यस दिन नेप्से परिसूचक 97.21 अङ्कले बढ़ेर 2980.61 बिन्दुमा पुगेको छ। नेप्से सूचकसँगै यस दिन कारोबार रकममा पनि सुधार भएको छ। यस दिन 221 कम्पनीहरूका 1,16,294 पटकको कारोबारहरूमा 11,63,81,26,000 रूपियाँ बराबरका 2,88,63,000 किता शेयरहरू किनबेच भएको छन्। बढ़ेको बजारमा यस दिन 5 कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन मूल्य घट्ने शीर्ष 10 कम्पनीहरूको सूचीमा अधिकांश ऋण पत्रहरू रहेका छन्। आइतबार कारोबारमा आएका सबै उपसमूहको परिसूचक बढ़ेको छ। वीरगंज भन्सार कार्यालय र सुक्खा बन्दरगाह भन्सार कार्यालय सिर्सिया वीरगंजले आर्थिक वर्ष 2077-78 2,12,58,73,00,000 भन्दा बढ़ी राजस्व वसूली गरेका छन्। गत आर्थिक वर्षमा वीरगंज भन्सार कार्यालयले मात्र 1,70,05,47,00,000 राजस्व वसूली गरेको छ भने सुक्खा बन्दरगाह भन्सार कार्यालय सिर्सिया वीरगंजले 42,53,26,23,000 राशि असुली गरेको छ। यस अवधिमा लक्ष्य भन्दा 71,04,44,000 रूपियाँ कम राशि संकलन भएको छ। त्यसै गरी वीरगंजकै सुक्खा बन्दरगाह भन्सार कार्यालय सिर्सियाले 42,53,26,23,000 राशि असुली गरेको प्रमुख भन्सार अधिकृत लाल बहादुर खत्रीले जानकारी दिनुभयो। कञ्चनपुर जिल्लाको शुक्लाफाटा नगरपालिका साथ सिमल फाटाका किसानहरू समूह बनाएर प्राङ्गारिक तरकारी खेती उत्पादन आन्दोलनमा लागेका छन्। समूहमा आबद्ध 40 जना किसानहरू मध्ये 21 जनाले रासायनिक मल र विषादीको प्रयोग बिना 4 बिघा क्षेत्रफलमा प्राङ्गारिक तरकारी खेती गर्दै आएका छन्। सिमलपाटा गाउँबाट मात्रै दैनिक 70 क्विन्टल प्राङ्गारिक तरकारी बजारमा बेच्नका लागि पठाउने गरिएको छ। किसानहरूले दैनिक 4,000 भन्दा बढ़ीको आमदानी गर्ने गरेका छन्। गैर आवेशी नेपाली संघको 10 एनआरएन ग्लोबल सम्मेलन र 10 साधारण सभा आगामी अक्टोबर 23-25 हुने भएको छ। संघका अध्यक्ष कुमार पन्तको संयोजकत्वमा भएको अन्तर्राष्ट्रिय संयोजन समितिको बैठकले कुमार पन्तको अध्यक्षतामा सम्मेलन आयोजक समिति गठन गर्ने निर्णय समेत गरेको छ। अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयका पदाधिकारीहरूको निर्वाचन अनलाइन प्रणालीबाट गर्ने निर्णय समेत गैर आवेशी नेपाली संघले गरेको छ। यसका साथै निर्वाचनमा भाग लिने प्रतिनिधिहरूको शुल्क समेत शून्य कायम गरिएको छ। निर्वाचनका लागि उम्मेद्वार मनोनयन शुल्क सन् 2019 निर्वाचनमा तोकिए बमोजिमकै कायम गर्ने निर्णय समेत गरेको गैर आवेशीय नेपाली संघका प्रवक्ता डीबी छेत्रीले जानकारी दिनुभयो।
उहाँ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार अजय बमबाट।
आसन्न टोकियो ओलम्पिकमा एथलेटिक्सबाट प्रशिक्षकको रूपमा सन्तोष श्रेष्ठ जानुहुने भएको छ। टोकियो जानु अघि गरिएको परीक्षणमा प्रशिक्षक इन्द्र कुमारी मल्ललाई कोरोना संक्रमण देखिएपछि उनको ठाउँमा श्रेष्ठ जान लाग्नु भएको हो। त्यसका लागि नेपाल ओलम्पिक कमिटीले प्रक्रिया अगाडि बढ़ाइसकेको छ। श्रेष्ठ विभागीय क्लब एफएफका पनि प्रशिक्षक हुन्। यो टोली जुलाई 25 जापान प्रस्थान गर्ने तालिका रहेको थियो। एक सातासम्म कोरोना परीक्षण गर्नुपर्नेमा शनिबार पहिलो दिन नै कोरोना संक्रमण पुष्टि भएको नेपाल ओलम्पिक कमिटिका महासचिव लिन्द्रराज श्रेष्ठले जानकारी दिनुभयो। इन्द्रासँगै परीक्षण गराएकी खेलाड़ी सरस्वती चौधरीको भने नेगेटिभ रिपोर्ट आएको छ। यद्यपि उनी सिधा कन्ट्याक्ट ट्रेसिङमा परेकी छिन्। लगातार 7 दिनसम्म परीक्षणको नतिजा नेगेटिभ आए उनी जापान जानेछिन्। सरस्वतीले ओलम्पिकमा 100 मिटर दौड़मा प्रतिस्पर्धा गर्नेछिन्। चितवन टाइगर्सले तीव्र गतिका बलर सोमपाल कामीलाई कप्तानको जिम्मेवारी दिएको छ। आगामी सिजनको इपीएलका लागि चितवनले उनलाई कप्तानको जिम्मेवारी दिएको हो। यसअघि सोमपाल काठमाडौँ किङ्स 11 खेलेका थिए। सोमपालले अबुधाबी T10 लीग, क्यानाडाको ग्लोबल T20 लीग पनि खेलेका छन्। सोमपालले हालै काठमाडौँमा सम्पन्न त्रिदेशीय T20 सिरिजमा आफ्नो अन्तर्राष्ट्रिय T20 100 विकेट लिइसकेका छन्। प्रतियोगितामा 6 शहरमा फ्रेन्चाइज टीमले सहभागिता जनाउनेछन्। गत वर्षको विजेता ललितपुर प्याटर्नसँगै काठमाडौँ किङ्स 11, पोखरा राइनोज, चितवन टाइगर्स, भैरवा ग्ल्याडेस र विराटनगर वारिस रहेका छन्। कोरोनाको महामारीले गर्दा यसपालि इपीएल आगामी सेप्टेम्बर 25 अक्टोबर 9 काठमाडौँको त्रिवेणी क्रिकेट मैदानमा हुनेछ।
अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम तथा प्रदेश एक गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 27.6 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 1.6 मिलिमिटर। काठमाडौँको अधिकतम तापक्रम 29 डिग्री सेल्सियस, न्यूनतम 20.6, वर्षा 2.6 मिलिमिटर। पोखराको अधिकतम तापक्रम 28.5 डिग्री सेल्सियस, न्यूनतम 22.4, वर्षा 8 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 27.5 डिग्री सेल्सियस, न्यूनतम 24 डिग्री सेल्सियस, वर्षा 4.8 मिलिमिटर र दिपायलको अधिकतम तापक्रम 29.6 डिग्री सेल्सियस, न्यूनतम 25.2, वर्षा 8.1 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउबाको विश्वासको मतको प्रस्तावमा छलफल जारी। विश्वासको मतको प्रस्ताव राख्नुहुँदै सबै राजनैतिक दलबीच वृहत सहकार्य र संवादको जरूरी रहेको प्रधानमन्त्री देउबाको भनाई। प्रधानमन्त्री देउबाको विश्वासको मतको पक्षमा मतदान गर्न सबै राजनैतिक दललाई नेपाली कांग्रेस संसदीय दलको आह्वान। प्रधानमन्त्री देउबालाई विश्वासको मत नदिने नेकपा एमाले स्थायी कमिटिको निर्णय। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मन्त्री परिषदको सिफारिशमा संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश 2078 खारेज। र भारतको मुम्बईमा भारी वर्षापछिको बाढ़ी र पहिरोमा परि कम्तीमा 20 जनाको मृत्यु। हाउस त साँझ 7 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार 8 बजे अंग्रेजीमा प्रसारण हुनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्कार।